जीवन पढ्ने आमाहरू
आत्मा शान्त भए शुभ आशिष देलन माता पिता दिन दिन दूषित आँसु झरे ईश्वरले देखलान आफ्नो आउला त्यही दिन
किताब पढ्ने छोरीहरू
सती प्रथादेखि दाइजो प्रथा र अहिलेसम्म बगेका रगतका ढिकाहरूले वर्जित सीमाहरू र फोस्रो मर्यादाको पर्खाल नभत्किनु नपुंसक मस्तिष्कले हाम्रो पीडाहरूको कथा नबुझ्नु
आमाहरूको अनुभवबाट सिक्दै छोरीहरूको भविष्य सुन्दर बनाउने अठोट
कार्यक्रम आमाका कथा छोरीका सपना नमस्कार कार्यक्रम आमाका कथा छोरीका सपनामा यहाँलाई हार्दिक स्वागत छ म अस्मिता कार्यक्रम आमाका कथा छोरीका सपना तपाईँ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा हरेक हप्ताको बुधबार साँझ 7:30 बजे सुन्दै आइरहनु भएको छ यस कार्यक्रमको पुनः प्रसारण तपाईँ शनिबार मध्याह सवा 12 बजे पनि सुन्न सक्नुहुन्छ कार्यक्रम आमाका कथा छोरीका सपनामा हामी महिलाहरूको विगत वर्तमान र भविष्यसँग सम्बन्धित कुराकानी गर्ने गर्छौँ विशेष गरी आमाहरूसँग उहाँहरूको जीवन भोगाएका अनुभवहरू हामी सुन्ने गर्छौँ भने छोरीहरूको वर्तमान र भविष्यका सपनाका सम्बन्धमा पनि कार्यक्रममा छलफल गर्ने प्रयास गर्छौँ प्रत्येक नारीलाई आफू छोरी भएर जन्मिएकोमा गर्व गर्न प्रेरित गर्नु हाम्रो कार्यक्रमको एकमात्रै उद्देश्य हो कार्यक्रम आमाका कथा छोरीका सपनाको आजको श्रृङ्खलामा भने मसँग एकजना मात्रै सहभागी हुनुहुन्छ शुक्ला गण्डकी नगरपालिका कि कार्यपालिका सदस्य तथा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 9 कि वडा सदस्य गीता महत उहाँसँगको कुराकानी आजको कार्यक्रममा हामी प्रस्तुत गर्दैछौँ तपाईँको बाल्यकालबाट हामी चाहिँ कार्यक्रम सुरुवात गर्यौँ कहाँ जन्मिनु भयो कस्तो भयो बाल्यकालको हुर्काई चाहिँ
म स्याङ्जा जिल्ला बिचारी चौतारा मा जन्मेको कमेरे स्कुलमा पढेको र म सम्पन्न परिवारको पनि भन्न त्यो उति बेलाकोमा सम्पन्न परिवारको मै जन्मेको जस्तो लाग्छ त्यो हाम्रो रहन्छन् हेर्दाखेरि किनभने बुवा इन्डिया आर्मीको हुनुहुन्थ्यो मम्मीले चाहिँ 10 सन्तान पाउनुभएको
दसवटा
पाउँदाखेरि हामी 3 मात्रै एउटा भाइ एउटा दाई र म मात्रै छौँ र 7-8 दिदी बितेपछि मलाई पाउनुभएको आमाले मलाई पाइसकेपछि अब सानो बच्चा अब हिजोको दिनमा अब स्वास्थ्य उपचार अथवा त्यो रहन्छन् हिजोको अलिकति परिवेशले गर्दाखेरि त्यो सन्तानहरू पनि जान त्यो अवस्था हेर्दाखेरि महिलाको त्यो अवस्था हेर्दा र आज पनि आजसम्म 69 हुनुभयो मेरो आमा तर पनि हिजोको अवस्था हेरेर आज हेर्दा र त्यो सन्तान जन्माएको हेर्दा र हाम्रो अवस्था हेर्दाखेरि मलाई एउटा पृथ्वी जस्तो लाग्छ के आमा हरेक पीडा पनि सहन सक्ने 10 सन्तान पाएर हिजोको दुःख आमाले भोगेका दुःख हेर्दाखेरि अचम्मै पनि लाग्छ के अब हिजोको कल्पना सपना जस्तो लाग्छ के अहिले हाम्रो छोराछोरीले पाएको भविष्य हिजोको हामीले पाएको र आमाको भोगाईमा अचम्मै पनि लाग्छ र पढाइको सिलसिलामा बिचमा यो वारी र पारी थियो स्कुल जानलाई टाढा थियो तर पनि म पढाइमा एकदमै राम्रो थिएँ अरू घरमा काम चाहिँ थिएन है किनभने अलिकति लाड प्यारले पाल्नु भएको थियो एकदमै माया गर्नुहुन्थ्यो बाबा मम्मीले थिएँ दाइले पनि अति नै माया गर्नुहुन्थ्यो र भाइ सानो हुन्थ्यो सानो थियो तर पनि भाइ त मैले काखा लिएर भाँडाकुटी खेल्दै जाँ गरेर अब त्यो अवस्था भाइलाई त्यहीँ साथी हुन्थ्यो र हाम्रो घर लगभग 2 लैना भएपछि त अनिवार्य चाहिँ हुन्थ्यो त्यो भइसकेपछि पढ्न हाम्रो कसन लाउरे रनसनमा हुर्केको परिवार पढ्न त्यति इन्ट्रेस्ट नै कि परिवारमा त्यस्तो नै कि अब यो के गर्नुपर्छ भन्ने कुरा के अब कम्पिटिसनमा त्यो गर्नुपर्छ भन्ने कुरामा बुवा आउनुहुन्थ्यो मासु खान पनि अब घिउहरू खान पनि कम्पिटिसनमा कसरी खाने हो भनेर ल बुवा आज मैले यति घिउ खाने भने 5 मुठी मानौ मैले त्यो पिएँ पिन्थे क्या आज मेरे छोरी ने ये खाद रही थोड़े देव क्या घर बाबा मम्मी को झगड़ा हो पढ़ना अब्बल थे खुला थी एकदम ठूल थी पढ़ना न सके टीचर घरम आर काँध में हालां लीर जानू पढ़ने को सिलसिला में एकदम राम्रो थी राम्रो थे रुआ इंडिया आर्मी को भैस पिंगसिंग आई सके पोखरा में छोरेपटन में जगह किन्नु भयो जगह किनी सके हमी सब बसाई सराई आयम आई सके त्यहाँको टिचरहरूले के भन्नुहुन्थ्यो भने छोरी जान त गयौ गइसकेपछि राम्रो पढ है कमसेकम हाम्रो इज्जत राख तिमीलाई काँधामा राखेर तिमीलाई बोकेर स्कुल लगाएको र तिमी हाम्रो यो विद्यालयमा एकदम अनुहार र टाँठो पनि थियौ धेरै पढ है भनेर उहाँहरूले एकदम आत्मैबाट उ गरेर टिचरहरू रुनी अवस्था भनेपछि त कति माया गर्नुहुन्थ्यो होला त्यो फिल गर्दाखेरि पनि अहिले पनि मलाई रुन आइराखेको छ त्यो सम्झिँदाखेरि हिजोको त्यो माया त्यो अवस्था देख्दा बाल्यकालमा फेरि पनि फर्केर जाउँ जस्तो लाग्छ कि त्यस्तो गरेर पोखरामा आउँदा पनि मलाई भेट्ने यहाँ स्कुलमा भर्ना भयो तिन पढेर चारमा आउँदाखेरि त्यहाँ भर्ना भएँ सानै थिएँ तर पनि त्यति ऊ थिइनँ के तगडै थिएँ कि जेमा पनि तगडै थिएँ खेलकुद देखिन्ट लिएर स्कुलमा अनि अलिकति स्कुल परिवर्तन भएपछि मलाई कस्तो लाग्यो भने भाइलाई बोर्डिङमा राखिदिनु भयो मलाई हाई स्कुलमा राखिदिनु भयो राखिदिएपछि कस्तो मनमा एकदम भित्रबाट आत्माबाट कस्तो आयो भने म यति ट्यालेन्ट हुने बेला नि मलाई हाई स्कुलमा राखिदिने भाइलाई बोर्डिङमा कस्तो के पढ्न मनै लागेन कि मलाई त त्यो भित्र आत्मैबाट मैले चाहना भयो भने मैले जे पढेँ पनि मेरो बा आमाले पुर्याउनुहुन्छ जस्तो लाग्थ्यो अनि त्यहाँबाट मलाई कस्तो कस्तो फिल भयो कि बोर्डिङमा भाइको बोर्डिङ हेर्न गएको म पनि यहीँ पढ्ने हो दिदीभाइ आउँछ भने भन्दा त बुवाले त राखिदिनु मलाई हाई स्कुलमा राखिदिनु भयो हिजोको दिनमा बोर्डिङमा त जस्तो तस्तो व्यक्तिहरू पढ्नुहुन्थेन पढाइन्थेन तर सम्पूर्ण परिवारको भएपछि भाइलाई सानै छ पढाउन पऱ्यो उसले बुझ्दैन छोरी त बुझ्ने छ भन्ने तरिकाले हालिदिनु भयो होला उहाँले तर पनि मलाई कस्तो भित्र बुझ्ने नै रहेछु जस्तो लाग्यो चार क्लासबाट एबिसिडी हुन्थ्यो गाउँमा अनि त्यहाँ आउँदाखेरि अलिकति बोर्डिङमा सक्दैन भनेर रहेछ कि बुवाले वास्तवमा पछि थाहा पाएँ मैले अनि स्कुलमा ट्युसन पढेर भए पनि बोर्डिङमा अलिकति हामीले यतिको बच्चाले कभर गर्न सक्छ भनेर प्रिन्सिपलहरूले पनि कुरा गर्नुभयो रहेछ अनि ठिकै छ हाई स्कुलमा पढाइदिने भन्ने कुरा भयो त्यही पनि आउँदाखेरि भाइको किताब यति हुन्थ्यो आफ्ना ऊ गऱ्यो अनि मलाई त्यो उहाँ पढाएको सरहरू अनि गाउँको सरहरूसित गएर रुएँ के म त मलाई कति जान मन छैन म जान मन छैन त जान मन नहुँदै मेरो बाबा आमाले लानुभयो स्कुलै गएँ कि सोम अनि कहाँ बसेर अनि उहाँहरू पनि रुनुभयो म पनि रुएँ के जे भए पनि अब हामीले राख्न नमिल्ने छोरी बाबा मम्मीले अनि म त जान्न नै भने रुएँ के सन्तान भइसकेपछि त्यसरी जानुपर्छ भन्ने कुरा त्यो सान्त्वना दिएर फकाउने बच्चालाई फकाउने जस्तो प्रक्रिया गर्नुभयो गइसकेपछि आज आजै भोलि भोलि उठ्दै गाउँतिरको रहनसहन भुलेर बजारतिर भिजिँदै गयो सोह्र पुगेर सत्र वर्षको लाग्दाखेरि भएको थियो सानै उमेरमा भएको किनभने पढ्ने इच्छा यति हुँदा हुँदै पनि अनि कस्तो भने बिहा गर्ने अवस्थामा पनि लगभग बुवाको डिसिजनै चल्थ्यो क्या त्यो कस्तो भने म बिहा गर्ने बेला भयो मलाई मेरो उमेर बढ्दैछ कोही आएर मलाई माग्छन् त्यो फिलै नभइकन बिहा भयो क्या कस्तो भने मैले के गर्न थियो त्यो सपना नै चकनाचुर भयो जस्तो भयो भने अनि फेरि बिहा भएर यहाँ आइसकिसकेपछि यहाँ पनि त्यस्तै चुनौती के अब धेरै हामी उहाँ थोरै थियौँ तिनजना मात्रै थियौँ यहाँ त अब छ सातजना घरैभरि परिवार म त अर्कै दुनियाँमा गए जस्तो भयो कि अब आउँदैन केही पनि गाउँमा बजारमा बसेको आउँदैन केही पनि तर पनि पछाडि चाहिँ हटिएन संस्कार भनेको त्यो हुँदो रहेछ कि जस्तो लाग्यो आमाले दिएको शिक्षा जति सक्दो पढ्नुपर्छ भनेर कामको सिलसिलामा इज्जतको सिलसिलामा यतिसम्म गर्नुपर्छ छोरी भनेको अवस्थामा ठ्याक्कै त्यही के मम्मी के उसमा जति जे भयो नि म एकदम अलिकति कडा स्वभावको बाबाले सिकाए जस्तो कडा स्वभावको छु तर पनि भित्र आत्माबाट यतिसम्म गर्नुपर्छ है भनेर त्यो सीमा रेखा पहिल्यैबाट आमाले तोकिदिनु भएको थियो कि मेरो आमाको संस्कार देखेर म अहिले पनि कोही जोतै महिलाहरू देख्दाखेरि मेरो आमा जस्तो त यो पृथ्वीमा कोही पनि छैन जस्तो लाग्छ क्या किनभने आफ्नो आमा सबैलाई उत्तम हुन्छ तर पनि अलि उहाँले गरेको गाइडलाइन हेर्दाखेरि अहिले गरेको बुहारी पढ्ती गरेको देख्दाखेरि म एकदम गर्व गर्छु क्या किनभने हिजोमा जुन फेसिलिटी पाउन सकिएन तर पनि त्यो आमाको गर्वबाट जन्मिन पाउनु नै सबभन्दा ठुलो धर्म हो म के कर्म धर्म गरेको रहेछु र त्यो धर्म सित जन्मियो होइन जस्तो लाग्छ त्यो गाइडलाइन जस्तो भइराखेको थियो त्यस्तै गर्दै गर्दा गर्दै गर्दै गर्दाखेरि अनि मेरो छोरी भयो
कति वर्षको उमेरमा जन्म हुनुभयो छोरी चाहिँ
18 वर्षमै
जन्म हुनुभयो हजुर
17-18 वर्ष त्यस्तै हो अनि भयो अनि बाबु पनि वर्षमटै नै हुन् कि तिनीहरू 18 महिनाको फरक छ अनि सन्तान गइरहेको हुँदाखेरि आमाले चाहिँ दबाई सबै केही नखाऊ छोरी यस्तो खानुहुन्न खायो भने यस्तो हुन्छ भने म त्यति परिपक्व पनि थिइनँ जस्तो लाग्छ क्या किनभने के गरे हुन्छ के गरे हुन्न भन्ने कुरा एउटा कुरा यति कुरा थियो कि पहिला त छोरी पाउँदाखेरि सबैले छोरा छोरा भन्दाखेरि छोरी पाउँदाखेरि त्यो फिल के कस्तो यी समाजले केही भन्ने हो कि कस्तो त्यो हिजोको दिनमा थियो के भन्ने हो कि अनि छोरी पाए के हुन्छ कि भने अनि मलाई एक किसिमको आत्मबल के थियो छोरी पाए पनि मेरो हो
हजुर
मैले केही गर्नुपर्छ किनभने कमसेकम म गर्ने त्यति क्षमताको छु केही नभए पनि भनेपछि अनि गाउँमा दिएको महसुस गरेर बाबा मम्मीले पोखरामै राख्नुभयो मलाई पोखरामै राखेपछि त्यो छोरीलाई मलाई के माया गर्नुहुन्थ्यो त्यति गर्नुभयो पढ्नदेखिन्टो लिएर मेरो बाबा मम्मीले सहयोग गर्नुभयो धेरै कुरा घरबाट त अब मेरो श्रीमान विदेश हुनुहुन्थ्यो अलिकति हाम्रो बच्चाको अहिलेको माहौल हेर्दा र हिजोको माहौल हेर्दाखेरि अलिकति हिजो सुविधा नपाएर पढ्न पाएको थिएनन् आज धेरै सुविधा भएर पढेका छैनन् र अलिकति हाम्रो बच्चाहरूलाई पनि देखाइसिकै बढी भएको कि होइन अब हिजोको भोगाई दुःखैसँग परिवर्तन चाहन्थे आज धेरै फेसिलिटी भयो उनीहरूले आफ्नो परिवर्तनै चाहन्नन् के बाबा आमाले यो भने मागे दिन्छन् हामीले खोज्नु पर्दैन जस्तो महसुस गर्छन् त्यो चाहिँ परिवर्तन चाहिँ मेरो छोराछोरी भएनन् फिसहरू माग्दाखेरि मेरो छोरीले भाइको र आफ्नो त्यो खाजाको कलेक्सन गरेर मम्मी फिस तिर्ने बेला भयो यति मैले कलेक्सन गरेको थिएँ झोलाको ब्यागमा यति पैसा निकाल्थ्यो कि यति रुनामा लाग्थ्यो कि होइन कहिलेकाहीँ त म त फोनमा त स्कुलमा त कुरा गरिरहेको थिएँ ल यसरी भयो म आउन ढिलो भयो यस्तो हो भने हामी म्यानेज गरिरहेको थियौँ स्कुलमा माग्दाखेरि बच्चाहरूलाई त्यति परिवर्तन हुँदो रहेछ क्या माग्दाखेरि नानी लौ यति मलाई ल्याऊ भाइले पनि लौ लौ दिदी यति लौ यति ल्याऊ मलाई खाजा खाऊँ है यति भने दुइटा दिदीभाइ मिलेर खाजा स्कुलको फिस तिर्नुहोस् मम्मी कति बाबाले ढिलो पठाउनु होला तपाईँलाई टेन्सन होला भनेर भन्दाखेरि आमा र म बुहारी बसेर रुन्थ्यौँ के कस्तो के खालको मान्छे बनायो होला भनेर त्यो छोरी पर्थ्यो कि यस्तो थियो कि त्यो मेरो छोरी कस्तो नि मैले चाहेको भगवान्ले दिएको अवतार जस्तो के सानैबाट त्यस्तो कि अहिले बुझेर होइन कि त्यो सानै बच्चैबाट त्यस्तो छ कि जस्तो लाग्छ तर उसमा छोरीको र मेरो भा उसमा चाहिँ धेरै डिफ्रेन्ट छ म अलि अर्कै खरो स्वभावको छु ऊ शान्त थोरै बोल्ने शान्त स्वभावको छ आफ्नो छोरी त कसलाई प्यारो लाग्दैन र नराम्रै भए पनि राम्रो लाग्छ तर पनि म ऊ आमा म छोरी हो कि जस्तो लाग्छ अब छोराछोरी बुझ्ने भए केही गर्नुपर्छ कि भन्ने कुरा गर्दाखेरि श्रीमानी बाहिर सबै बाहिर गएपछि अब बा आमा पनि हुनुहुन्छ केही न केही गर्नुपर्छ भन्ने उद्देश्यले अब अनि इजरायल जाने हो भनेर भन्दाखेरि त्यसमा पासपोर्ट बनाएँ फ्यामिलीबाट अब घर उताबाट यताउतिबाट ठिक छ जान्छौ र तिमीले केही गर्छौ भने गर नि त हिजोको दिनमा हामीले गर्दा तिमी भने जस्तो जिन्दगी लाइफ बिताउन पाएनौ तर पनि तिमीले गर्छौ भने ठिकै छ भोलि भयो बच्चाले के गर्छ के गर्छ तिमी परिवर्तन चाहन्छ भने ठिकै छ भन्नुभयो भाषा पनि पढेँ सबै सर्टिफिकेटहरू सबै तयार बनाइसकिसकेपछि इजरायल जाने भनेर काठमाडौँ गएर पहिलो पनि इन्टरभ्यूमा पास भएँ अनि गइसकेपछि अनि छोरीले आठमा पढ्दै थियो क्या के अनि भाइले के बिगारेछ के म काठमाडौँबाट आएँ अनि आइसकेपछि अब यसरी जानु पऱ्यो छोरी अब तिमी अभिभावकै जस्तो भाउ अब यो भाइ सानो छ भनेपछि छोरीले के भन्यो भने अनि मम्मी तपाईँ पक्कै जाने हो भने के एक दिन थोरै बोल्छ मिठो बोल्छ र उसले एकदम गहिराईमा गएर बोल्छ अनि गइसकिसकेपछि अनि उसले ठिकै छ जाने हो मम्मी भन्यो जाने हो छोरी अब भाइलाई चाहिँ अलिकति गाइड गर मम्मीले भनेको मान म फोन गरिराख्छु अनि मामा माइजूले पनि माया गर्छन् अब किनभने फ्यामिलीहरू अब यसरी गर्नुपर्छ सबैसित सल्लाह सुझाव लिए भने अनि त्यो दिन बोलेन अनि भोलिपल्ट अनि स्कुल गएर आएपछि मम्मी एउटा कुरा भनौँ है भने भन न भनेको मम्मी ठिक छ म त कसैले काहीँ लगाए पनि म बिग्रिँदैन बिग्रिन्न तर पनि तपाईँले कमाएको पैसाले भोलि भाइ बिग्रियो भने भाइको भविष्य किन्न सक्नुहुन्छ भने के
हजुर
त्यो छोरीले त्यो भन्दाखेरि अनि मलाई यस्तो भयो कि त्यो रातभरि रुन मन लाग्यो कि मलाई त अनि तुलना त्यो गइसकेपछिको तुलना आउने तुलना यताउति गर्दाखेरि बरु अब म पार्लर पनि सिकेछु अब काम गर्ने क्षमता पनि छ नमिठो खाम्ला नराम्रो लाउँला उनीहरूलाई मैले सकेको गरौँला तर पनि भोलि बिग्रियो भने गाँजा खाएछन् चुरोट खाएछन् त्यस्तो खालको खाएछन् भनिसकिसकेपछि अनि मैले गइनँ के त्यो सर्टिफिकेटहरू चेतेर फालेँ पासपोर्ट चाहिँ फाले थिएँ उसले टिपेर लिएर आएर पासपोर्ट चाहिँ चाहिन्छ मम्मी भने जहाँसम्म लाग्छ हिजो छोडेका सपना चाहिँ छोरीले पुरा गर्छ कि जस्तो लाग्छ मलाई किनभने भविष्य कसैले देखेर आएको हुँदैन कल्पना मात्रै हो त्यो कल्पनामै जिउने हो केही गर्नुपर्छ भनेको मेरो आवाज चाहिँ हिजो कल्पना गरेको आज भगवान्ले छोरीको रूपमा पुरा गर्दै हुनुहुन्छ कि जस्तो लाग्छ मलाई किनभने मैले अझ उसले के भन्छ भने आमा बिमारी एकदमै बिरामी हुनुहुन्छ र बिरामी हुँदाखेरि हिजो मलाई भन्दा आमालाई माया गर्छ क्या उसले हामी अचानक परिवर्तन खोज्छौँ नि त्यो परिवर्तन त्यसै हुँदो रहेछ मिहिनेत नगरी हुँदैन मिहिनेत गर्नु पर्दो रहेछ भनेर आफसे अब उसले सम्झाइरहेछ यस राजनीतिमा हिँडेको उसलाई त्यति चित्त बुझ्दैन चित्त बुझे छैन किनभने उसले बाहिरबाट फोन गर्दै गर्दाखेरि अहिले घरमा आएर पछि त उसले सबै कुरा बुझाउँदाखेरि बुझ्यो किनभने राजनीतिक भनेको अहिले हाम्रो नेपाली समाजमा यो राम्रो पक्ष होइन भन्ने बुझाइ छ नि त अहिलेको बच्चाहरूलाई किनभने राजनीतिक यति बुझ्नपर्छ परिवर्तनको लागि देशमा परिवर्तन गर्नको लागि त राजनीतिक बुझ्न अति आवश्यक छ किनभने हामी हिजोको दिनमा पनि राजनीतिक उहाँ बच्चा देखुन्टो पढ्दै अवस्था देखुन्टो बाल्यकाल अवस्था देखुन्टो लिएर बिजनेसको सिलसिलामा पनि अगाडि बढ्यौँ बढ्दाखेरि राजनीतिक सँगै बढायौँ आफ्नो करियरसँगै बढायौँ धेरै थोरै जति सकिन्छ पाइलो चालेको भएर पो आज यतिसम्म आयौँ होइन थोरै आउने धेरै आउने क्षमताको कुरा हो र परिवर्तन भनेको धेरै गरेँ परिवर्तन भने जति सकिन्छ आफ्नो ठाउँबाट गरेको त्यही परिवर्तन हो जस्तो लाग्छ मलाई
तपाईँसँग धेरै अनुभवहरू रहेछ होइन तपाईँको चाहिँ एउटा कथा सुन्यौँ होइन कथा नै हो
कथा
मान्छेहरूको विगत चाहिँ एउटा कथा हो होइन तपाईँको अझै छोरीबाट पनि धेरै प्रभावित हुनुहुँदो रहेछ अनि ब्युटी पार्लर पनि गर्नुभयो पोखरामा बसेर लामो समय पोखरा नै बस्नुभयो यस क्षेत्रमा चाहिँ कहिले आउनुभयो अनि यो पछिल्लो समय त जनप्रतिनिधि पनि हुनुभएको छ यो अवसर यो वातावरण चाहिँ कसरी मिल्यो
कस पार्लर पनि थियो स्टेसनरी थियो दुईजना मान्छेहरू राखेर मैले काम गर्दै गर्थेँ अचानक बुवा बिरामी हुनुभयो ससुरा बुवा बिमारी भएपछि हाम्रो घरमा चाहिँ चारवटा दाजुभाइ हो घरमा सासु हुनुहुन्थ्यो यो तलको अपाङ्ग जस्तै भनौँ न हिँड्न नसक्ने भएपछि अपाङ्गै भयो त्यसले गर्दाखेरि तलको खुट्टा चल्ने थिएन अनि घरमा आएँ आइसकेपछि बुवालाई लिएर अब यस्तो भयो भनिसकेपछि हामी पोखरामा घर बनाएका थिएनौँ फ्ल्याटमा बस्थ्यौँ फ्ल्याटमा बस्दा अब यहीँ घर बनाउने यताउति उद्देश्य थियो अब बनाउनु पर्छ भन्ने थियो के अरे बुवा बिमार भएर हस्पिटल लिएर गयौँ गइसकेपछि अनि घर पनि ढुङ्गाको तिन तले थियो अनि अलिकति मर्मत गर्नेवाला थियो अनि अब यसो विचार गर्दाखेरि बजारमा बस्दा भोलि माइतीको नजिकै बस्दाखेरि म पो सेटल हुन्छु त मेरो परिवार मेरो बच्चाहरू त मेरो कोही नभएको त होइन नि त हिजो मैले बिहा गरेर बा आमाले दिनुभयो मेरो संस्कार त ठिक छ हामी गाउँमा गएर बसौँ केही फरक परेन अब छोराछोरी मेरो आमाले के भन्नुभयो भने दोकान बेच्देऊ यहाँ ल्याएर राख नानी बाबु यहाँ बस्छन् यहाँ बसेर पढाउने भाइले बुहारीले सबै त्यो भन्नुभयो म एक्लै घर आएँ घर आइसकेपछि सासुआमा हुनुहुन्थ्यो अनि त्यो घर पुरानो घर भत्काएर फेरि अर्को घर बनाएँ अलिकति सबैको आत्मा हुन्छ त्यत्रो सन्तान मेरो ससुराले जन्म दिनुभयो सासूले जन्म दिनुभयो सबै बाहिर बाहिर हुँदाखेरि अलिकति मेरो विचारमा कोही सन्तान यहीँ बस्ती हुन्थ्यो जस्तो लाग्यो होला घर बनाएर बसियो अनि म त हिजो पनि राजनीति राजनीतिमा आस्था भएको मान्छे बच्चादेखिन्टो र पढाइको पढ्ने सिलसिलामा पनि विद्यार्थीकालदेखिन्टो हिँडेको मान्छे हो। समाज परिवर्तन गर्नको लागि त आफूले पनि बुझ्ने ठाउँमा परिवर्तन ठाउँ ठाउँमा पस्नुपर्छ र हरेक संस्थामा आबद्ध भएर काम गरेको मान्छे हो म। आइसकेपछि अनि अलिकति यहाँ भइसकेपछि पनि आमा समूहमा एउटा हातेमालो महिला सञ्जाल भन्ने थियो हाम्रो यो जाँड रक्सीहरू खाने जुवा तास खेल्नेलाई अलिकति महिलाहरू अगुवा भएर गर्नुपर्छ भन्नेलाई त्यसैलाई अगाडि बढाउनलाई हामी त्यही एउटा टिम मिल्यौँ। टिम मिलिसकेपछि अनि बनिसकेपछि सबैलाई म हरेक महिलालाई त्यहाँ आबद्ध गरेर पाँच छ संस्थागत बन्ने पाँच छ तिर्ने र त्यो अनुसारको काम गर्ने भनेर सबैलाई आबद्ध बनाएर त्यो परिवर्तन गऱ्यौँ। अलिकति धेरै परिवर्तन गर्न पाइएन सोचे जतिको। सबै गाउँघरमा मेलापाता गर्ने महिलाहरू हुनुहुन्थ्यो, चाहना धेरै थियो परिवर्तन गर्नेलाई, तर पनि आज त्यो परिवर्तन गर्न सकिए सोचे जति गर्न सकिएन। त्यही पनि महिलाहरू एकजुट हुँदा अहिले त्यो हातेमालो मार्फतै हामीले काम गर्छौँ कि अब वडामा काम गर्दाखेरि त्यो हातेमालो मार्फतै काम गर्छौँ। अनि बुवा हुनुहुन्छ अब अनि श्रीमान पनि बाहिर बस्नुभएको थियो। बाहिर बसिसकेपछि अब कति गर्ने के गर्ने भनेपछि अनि फेरि अब बुवा भइसकेपछि अब एउटा सन्तान घरमा बस्दै हुन्थ्यो बुवालाई हुन्छ नि त लाग्छ नि त मलाई मेरो सन्तान यस्तो गर्दै हुन्थ्यो भन्ने लाग्छ भने त अब 80 वर्ष 83 वर्षको मान्छेलाई लाग्छ। आमा भयो भाइ छोरी र बुहारीसित कुरा राख्नुहुन्थ्यो कि बुवा हुनु भएपछि छोरै गर्नुभएको कि अनि जस्तो गरेर अरू काम बरू हामी गर्छौँ बुवासित नजिक भएर के खानुहुन्छ कसो हुन्छ होइन कपडा फेर्ने देख्नु लिएर। अहिले श्रीमान घरमा बस्नुहुन्छ बाबु पनि यहीँ बसेर पढ्छ बाहिर जाने प्रोसेसिङमा छ पढाइ भएर बाबु पनि राम्रै छ त्यस्तो कुलतमा लाग्ने यस्तो खालको छैन। अब म चाहिँ समाज परिवर्तन गर्ने सिलसिलामा अब नगरपालिका लगायत ओडामा अब सक्दो काम गरिएछ भनौँ जहाँसम्म लाग्छ। धेरै सोचे जतिको त यही राजनीतिक तहमा आइसकिसके पनि परिवर्तन भएको छैन। हामी महिलालाई धेरै गाह्रो हुँदो रहेछ घरमै पनि कस्तो भने कहिले काहीँ बुवाले कस्तो महसुस गर्नुहुन्छ भने म यसरी काममा भनेर अफिस भनेर हिँड्यो त्यहीँ समाजमा पनि अलिकति हाम्रो त्यहीँ अब दिनभरि तास खेलेर बस्नुहुन्छ पुरुषहरू अब श्रीमतीले घाँस लिएर आउँछन् घाँस लिएर आइसकेपछि पनि कस्तो खालको हो भने त्यो घाँस लिएर आउँदा पनि उहाँले महसुसै गर्नुहुन्न कि मेरो श्रीमानले घाँस काट्नु भएछ भने ए श्रीमती गर अफिस गह काम गर्न गछ तैँले घाँस काटिस् भने यस्तो कुरा गर्नुहुन्छ। काम गर्ने सिलसिलामा मेरो छोराले बजारमा बसेकोले भैँसी दुहुने घाँस काट्ने मेरो छोराले गर्दाखेरि सबैले अचम्मै मान्नुहुन्थ्यो कि किनभने बजारमा बसेको केटाले यस्तो भैँसी दुहुने उस्तो दुहुने हामी त संस्कारमा हुर्केको हो नि त। हिजो पनि त हामी भैँसी नै दुहेर सम्पन्न परिवारको भयो नि हामी हाम्रो क्षेत्र हाम्रो ठाउँ भनेको त कृषकै हो नि त हामी घरबाटै सिक्नुपर्छ। बिहाको खण्डमा चाहे श्रीमान होस् चाहे छोरा होस् छोरी होस् जे काम नै गर्नुपर्छ
यो मैले गर्नुपर्छ यो काम यो चाहिँ छोरी मान्छेको काम हो भन्ने विभेद चाहिँ घरमा छैन त्यो त्यो हिसाबले पनि तपाईँलाई अलिकति सहज छ।
म आफू गर्व गर्छु कि किन भने कार्यपालिकामा आउने साथीहरू मध्येमा म भाग्यमानी हुँ कि जस्तो लाग्छ क्या किनभने मेरो परिवारमा अचम्मै साथीहरूले नि के भन्नुहुन्छ भने टाइम टेबल टाइममा मिटिङमा आउने टाइममा इन्भल्भ हुने टाइममा यो कार्यक्रम छ भने म कहिल्यै छुट्दिनँ किनभने यो नछुट्नको कारण मेरो घरमा त ठिक छ नि त किनभने मेरो घरमा समय दिन सकेर त्यो समयमा मेरो परिवारले बुझ्नु भएको छ मेरो छोराछोरीले बुझे छन् समय भनेको कहिले कसको पालो कहिले कसको पालो त्यो जसको आए पनि हाम्रै पालो सोच्नुपर्छ जस्तो लाग्छ क्या मलाई। कोही ठाउँमा पुरुष अगाडि हुनुहुन्छ भने कोही ठाउँमा महिला अगाडि हुनुहुन्छ त्यो महिला र पुरुष किन आयो त नि भन्दाखेरि किनभने कहिले काहीँ मेरो श्रीमान विदेश हुनुहुन्थ्यो त्यो अवसर पाउनु भएन मैले यो ठाउँलाई पनि मैले परिवर्तन चाहेको भएर केही न केही गरेको भएर मलाई त त्यसै त कसैले पनि ला भनेर दयामा त दिएको परेकै होइन होला। मैले त्यो ठाउँमा के परिवर्तन चाहन्छु भने एउटा हजुरआमाले एउटा बुढो भएको हजुरआमाले म गाउँ फर्किनको उद्देश्य पनि के हो भने बुढो भएको हजुरआमाले नाति नातिना हेर्ने महसुस गर्न पाएको छैन के छैन के उसले बस्छ छोराछोरीले भविष्य हेरेर श्रीमान श्रीमती कमाउन विदेशै गए पनि भविष्य त कसैले किनेर किनिन्न नि त त्यो लिएर हिँड्न पढाउनको लागि उचित शिक्षाको लागि अनि ती बुढाबुढी ती भएका हजुरबा हजुरआमा कहिले नाति आउला र अङ्गालो हालम्ला भन्ने कल्पनामै बित्नुहुन्छ के किनभने त्यो महसुसै नगरिकन त्यो मनमा एउटा ठुलो आशा होइन नि त, नाति नातिनाको माया हो नि। त्यही खालको परिवर्तनमा हाम्रो समाजमा परिवर्तन गर्नको लागि एउटा हजुरबा हजुरआमाको देखि लिएर पनि त्यो नाति नातिनालाई त्यो महसुस माया भनेको त यस्तो हुँदो रहेछ भन्ने महसुस गरेर सँगै बसे पो थाहा हुन्छ त। अलिकति यो समाजमा बुढाबुढी भए पनि माया छोराले चाहेर पनि नदिने, किनभने बुहारी अब बच्चा पढाउन भने बजारमा बस्छ, पढाउनै पर्यो, बच्चाको भविष्य हेर्नै पर्यो, हेर्दाखेरि ती बुढाबुढी गाउँ छोड्न माया लाग्छ, छोड्दैनन्। अनि त्यहीँ बाख्रा पाल्ने, भैँसी पाल्ने, अनि त्यहीँ त्यो दुनियाँ त्यहीँ छ, अनि कहिले परिवर्तन हुन्छ त हाम्रो समाज? त्यही भएपछि राम्रो शिक्षा, उच्च शिक्षा, बाटोघाटो शिक्षा राम्रो भयो भने हामीले हाम्रै ठाउँमा हाम्रै गाउँमा सुख सुविधा पाउँछ भने बाहिर खोज्न किन जान पर्यो? कि ठुलो नपाउँला सानो पाउँला तर त्यहीँ इन्भल्भ भएर महसुस गर्न सके त्यही ठुलो कुरो हो जस्तो लागेर म गाउँमै फर्केर आएको कारण पनि त्यो जस्तो लाग्छ क्या। किनभने पोखराएँ बसेर मलाई पो हुन्छ त भोलि बच्चाको भविष्य, उसले पनि त खेताको आली चिन्न पर्यो, आफ्नो डालो चिन्न पर्यो, घाँस काट्ने घाँसको बुट्टो चिन्न पर्यो, किनभने हामी जो हाम्रो संस्कार पनि गाउँबाटै थियो भने आज पनि मेरो बच्चाले पनि दुई दिन पोखरा बसेर दुई दिन काठमाडौँ बसेर त्यो परिवर्तन त हुँदैन नि त, त्यो खालको महसुस होस् भनेर
पनि गाउँ फर्किनु भयो। गाउँमा आएपछि समाजको नेतृत्व पनि लिइरहनु भएको छ, तपाईँले त आफ्नो फ्यामिलीमा त परिवर्तन ल्याउनु भएको छ, सबैजना बुझ्ने हुनुहुन्छ होइन, तर पनि समाजमा महिलाहरूलाई चाहिँ अगाडि आउनको लागि तपाईँ जसरी नै समाजको नेतृत्व लिनको लागि होइन, कस्ता कस्ता समस्याहरू चाहिँ छन् होला अहिले?
परिवर्तन गर्नको लागि हाम्रै समाजमा अलिकति केही कुरा राम्रो छ भने, नराम्रो पक्ष छ भने तछडा मछडा रे खुट्टा धेरै अगाडि आउनुहुन्छ, राम्रो पक्ष छ भने राम्रो चिजको गुणगान गाउनुहोस् न भन्छु क्या मैले, किनभने किन राम्रो छ भने यो चिज फलानाले राम्रो गर्यो भनेर भन्न सक्छ, पछाडि गएर मेला पातामा गएर सीमित नबस्नुहोस्। मेला पाता मात्रै होइन, हामी विभिन्न किसिमका तालिम लिएर आउँछौँ, त्यसमा तालिममा इन्भल्भ भएर त्यो रोजगार घर बसेर मेला पाता गरे पनि बेलुका श्रीमानसित मागेर खाने अवस्था नहोस्, एउटा खाजा खाने अवस्था, आज मलाई मोमो खान मन लाग्यो, चाउमिन खान मन लाग्यो भने श्रीमानले कति बेला आएर 50 रुपियाँ दिनु होला र भोलि खामला है भनेर त्यो अवस्था नहोस्। श्रीमानको पैसाको त्यो मूल्याङ्कन कसरी भएको भने श्रीमतीले घर धान दिएर नि हो कि होइन, घर धान दिएर उसको खै श्रीमतीको मूल्याङ्कन, उसले गएर उसको मूल्यको यति तलब छ भने श्रीमानको हुन्छ, हाम्रो घर बस्ने श्रीमतीको हुँदैन, मूल्याङ्कन हुँदैन, त्यो भइसकेपछि त्यो श्रीमतीको पनि हुन पर्यो भन्ने कुरा मेरो के, किनभने कमसेकम विभिन्न किसिमका तालिम लिने हुन्छ, गुडिया तालिम आउँछ, त्यो गुडिया तालिम आएपछि हामीले गुडिया बनाइसकेपछि कहाँ गएर बेच्ने भनेर, अहिले के शुक्ला गण्डकीमा विभिन्न किसिमका शुक्ला गण्डकी भोरीमा तालिम दिएछ, हामीले बेच्ने मार्केट कहाँ छ त नि भन्ने कुरा यो शुक्ला गण्डकीले पनि गर्न सकेको छैन, सकिरहेको छैन। त्यही भएर अलिकति हामी अहिलेको बजेटमा शुक्ला गण्डकी कार्यपालिकामा पनि महिलाहरूको बजेट छुट्याउँदाखेरि अलिकति आय आर्जन गरिसकेपछि बजार व्यवस्थीकरण गर्नको लागि एउटा बजारको महिलाहरूको सिपमुलीको एउटा भवनै बनाएर भोलि हामीले के उत्पादन गर्छौँ, घाँस काटेर आएर घर बसेपछि टिभी हेर्दै गर्दा तरकारी पकाउँदै गर्दा नि एउटा माला बनाउने, एउटा माला बनायो भने महिलाले भोलि श्रीमानसित यति चाहियो भने हात फैलाउनु त पर्दैन नि, एउटा खाजा खाने इच्छाले खाजा खान पनि त श्रीमानसित हात फैलाउन पर्दैन, त्यो खालको माहौल सिर्जना होस् भन्ने लाग्छ। छोरालाई छोरीलाई पनि आज बाबा कत जानुभएछ मम्मी 10 रुपियाँ चाहिएको थियो भन्ने अवस्था नआओस्, किनभने छोरा लौ छोरी लौ यो खालको भन्ने कुरा होस्। महिला पनि अरूको भरमा होइन, मैले केही गर्नुपर्छ, मेरो लागि केही गर्नुपर्छ, मेरो भनेको परिवार हो नि त होइन, महिलाको त मेरो भनेकै परिवार हो, परिवारको लागि केही गर्नुपर्छ भनिसकेपछि अरूमा हात फैलाउने उद्देश्य नहोस्। भन्ने शब्द नै यो पीडा सहने शब्द हो कि जस्तो लाग्छ क्या मलाई, किनभने म जति पीडा भए पनि हामी महिलाहरूले भित्रै गुम्सा राख्ने व्यक्त गर्ने, अहिले बिस्तारै बिस्तारै हाम्रो समाज परिवर्तन हुँदैछ, बिस्तारै बिस्तारै निस्किँदैछ, कति भए सक्षम भएर कति असक्षम भएर, कोही कुरा जानेर कोही कुरा नजानेर, जानी नजानी पनि त निस्केको छ नि त, निस्किँदै गर्दाखेरि कोही हिँड्दै नहिँड्ने मान्छे त लोट्दै लोट्दैन, हिँडेपछि लोट्ने हो, लोटिहाले पनि उठेर हिँड्ने माहौल सिर्जना आफै गर्नुहोस्, घर परिवार प्रति सबै जिम्मेवारी आमा देखुन्टो लिएर बुहारी देखुन्टो लिएर सासू देखुन्टो लिएर कतिपय हामीले चित्त बुझाउन सकिएछ कतिपय सकिए होइन तर पनि परिवर्तन चाहन्छौँ भने त राम्रो पक्ष नै नराम्रो पक्ष नै स्वीकार्न पऱ्यो नि किनभने त्यो स्वीकार्नको लागि हामी के व्यक्त गर्न पर्यो कि कम्पिटिसनमा अगाडि बढ्न पर्यो केही न केही परिवर्तन हामीबाटै सुरु गर्न पर्यो र त्यो सिर्जना गर्नको लागि परिवार सबभन्दा ठुलो दायित्व भनेको परिवारको हुन्छ हामी छोरी परिवर्तन चाहन्छौँ भने बुहारीलाई नि त्यति परिवर्तन गर्नुपर्छ र सन्तान भनेको छोरा छोरी भन्दा नि सन्तान हो भनेर हिँड्ने गर्नुहोस् क्षमतामा जसले गर्छ उही सन्तानले गर्ने त हो नि चाहे छोरा चाहे छोरी होस् र छोरा छोरीमा विभेद नगरिदिनुहोस् किनभने हिजोका भोगाईमा तपाईँको भोगाईमा तपाईँसँगै परिवर्तन हुन चाहन्छ नि त छोरी पनि त्यो परिवर्तन हुनको लागि चाहनाको लागि तपाईँहरूले नि पुरा गरिदिनुहोस् किनभने आमा सबभन्दा खुड्किलो भनेको आमा हुन्छ आमाले मेरो छोरी अर्का घर जाने भनेर जन्मै जात त्यो खालको परिवर्तन नगरिदिनुहोस् किनभने तपाईँले 10 महिना कोखामा लिएर बस्दाखेरि सन्तान छोरा कि छोरी भनेर त लिएर बस्नु भएको थिएन नि त सन्तान मेरो हो भनेर जन्मिसकेपछि समाजले परिवर्तन गरेको हो नि यो खालकोमा हामीले चाहिँ हाम्रो सन्तान हो भनेर अगाडि बढौँ कि जस्तो लाग्छ किनभने क्षमताको मान्छे अगाडि बढ्ने हो नि त समाजमा केही नै परिवर्तन गर्नको लागि सुरु आजैबाट हजुरबाटै सुरु गर्नुहोस् किनभने छोरालाई र छोरीलाई परिवर्तन गर्नको लागि त आमाको बाउको भूमिका धेरै हुन्छ त्यही भएर त्यसैको लागि तपाईँ आफूबाटै सुरु गर्नुहोस् भन्ने चाहन्छु म र केही न केही गर्नको लागि त परिवार धेरै त परिवारले साथ दिनुपर्छ परिवारलाई श्रीमान देखुन्टो लिएर घर परिवार देखुन्टो छोरा छोरीलाई पनि बुझाउने कोसिस गर्नुहोस् एक्लै हिँडेर कहिल्यै पनि कहीँ गन्तव्यमा पुगिन्न परिवारसँगै लिएर हिँड्नु भने तपाईँ जहाँ पनि जुन युद्ध पनि जित्नुहुन्छ जस्तो लाग्छ मलाई
कार्यक्रम आमाका कथा छोरीका सपनाको आजको श्रृङ्खलामा तपाईँले शुक्ला गण्डकी नगरपालिकाकी कार्यपालिका सदस्य एवं शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 9 वडा सदस्य गीता महतको जिन्दगीका केही अनुभवहरू सुन्नुभयो कार्यक्रम तपाईँलाई कस्तो लाग्दैछ तपाईँका केही सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ 0564143778 कार्यक्रमको अर्को श्रृङ्खलामा फेरि आमा र छोरीसँग सम्बन्धित यस्तै छलफलसहित म हाजिर हुने नै छु आजको श्रृङ्खलाबाट भने अस्मितालाई बिदा दिनुहोस् हवस् त नमस्कार